مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
وائس آف امریکہ واشنگٹن سے پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں اسد حسن اور پروڈیوسر ہیں انجم ہیرل گل۔ آج کے اس پروگرام میں ہم بات کریں گے کراچی کے مسائل اور آرٹیکل 149/4 یعنی 149(4) اس کے اطلاق کی تجویز پر سیاسی رسا کشی۔ سامعین، کراچی پاکستان کے لیے معاشی شہرگ کے طور پہ جانا جاتا ہے اور یہ شہر گزشتہ کئی عشروں سے مذہبی، لسانی اور دیگر رسمیتوں پر مشکل حالات سے گزرتا رہا ہے۔ اس شہر نے ٹارگٹ کلنگ اور بھتک خوری کا بھی سامنا کیا ہے، چوری رازنی جیسے اسٹریٹ کرائمس کا بھی کلنک اس کے ماتھے پہ ہے، اور پھر آج کل انتظامی بد نظمی بالخصوص کوڑے کرکٹ کے ڈھیر اس شہر کی پہچان ہے۔ بارشوں میں شہریوں کی ہلاکتیں عالمی ذرائع ابلاغ تک بھی پہنچی ہیں اور اس کی توجہ اپنی جانب مبذول قرار چکی ہیں۔ دوسری جانب اس شہر کے جو سیاسی وارث ہیں، بھلے وہ پاکستان پیپلز پارٹی ہو، پاکستان تحریک انصاف ہو، متحدہ قومی موومنٹ ہو یا دیگر سیاسی جماعتیں جن کا وہاں پہ اثر و رسوخ ہے، تمام سیاسی جماعتیں بظاہر ماضی میں کبھی مسائل کے حل کے لیے کسی ایک لائحہ العمل پر متفق نظر نہیں آئی ہیں، نہ رہی ہیں۔ وزیراعظم پاکستان عمران خان نے گزشتہ روز ایک اسٹریٹجی کمیٹی تشکیل دی تھی جس کے سربراہ فروغ نسیم صاحب ہیں جو کہ وفاقی وزیر بھی ہیں۔ انہوں نے ایک ٹیلیویژن انٹرویو میں یہ کہا ہے کہ یہ ممکن ہے کہ کراچی کے معاملات کو آئین کے آرٹیکل 149(4) کے تحت وفاق کے کنٹرول میں دے دیا جائے۔ صوبے میں اس کے بعد جو ہے وہ سخت رد عمل آ رہا ہے، بلکہ پورے پاکستان میں پاکستان پیپلز پارٹی اس پر سخت مزاحمت کر رہی ہے، مسلم لیگ نواز نے اس کی سخت مخالفت کی ہے، اور ایم کیو ایم اور تحریک انصاف ان کے نقطۂ نظر میں کافی حد تک میلان نظر آتا ہے۔ آج کے پروگرام میں ہم جائزہ لیں گے اسی جاری بحث کا اور کراچی کے مسائل کے حل کے لیے آئینی، قانونی اور انتظامی جو اقدامات ہو سکتے ہیں اس کے اوپر ہم بات کریں گے۔ ہمارے ساتھ پینل میں ہمیں جوائن کریں گے وسیم اختر صاحب، میئر کراچی، جسٹس جناب وجیہ الدین صاحب، کسی تعارف کے محتاج نہیں ممتاز لیگل ایکسپرٹ، اور عام لوگ اتحاد کے سربراہ سینیٹر نسرین جلیل صاحب ہمارے ساتھ ہوں گی، لیڈر ہیں ایم کیو ایم کی، عامر لطیف صاحب اور عامر ضیاء صاحب، دونوں سینئر صحافی کراچی سے، وہ ہمارے ساتھ ہوں گے، اس پہ لکھتے اور بولتے رہتے ہیں۔ اس سے پہلے کہ ہم میئر کراچی صاحب سے گفتگو شروع کریں، آپ کو ساؤنڈ بائٹ سنواتے ہیں کہ سینیٹر فروغ نسیم نے کہا کیا، جو کہ فیڈرل منسٹر بھی ہیں، انہوں نے سب سے پہلے یہ بات 92 چینل کے ساتھ کہی تھی، لیکن پھر تمام چینلز نے ان کی رائے لی ہے، تو ہم نے اے آر وائی کی کرٹسی کے ساتھ، ٹیلیویژن اے آر وائی کی کرٹسی کے ساتھ آپ کو ان کی یہ گفتگو سنواتے ہیں کہ وہ کیا کہنا چاہ رہے ہیں۔
دیکھیے، آرٹیکل 149(4) ہے کانسٹیٹیوشن کا، نہ تو یہ کسی گورنر راج کی بات کرتا ہے، نہ کسی ایمرجنسی کی بات کرتا ہے، بلکہ یہ ایک انڈیپینڈنٹ آرٹیکل ہے۔ وہ یہ کہتا ہے کہ فیڈرل گورنمنٹ جو ہے اس کے پاس ایک ایسی ایگزیکٹو اتھارٹی ہے کہ وہ ڈائریکشنز دے سکتی ہے کسی بھی پروونشل گورنمنٹ کو، اگر کہیں بھی کوئی پیس، ٹرینکولیٹی یا اکنامک لائف کے معاملات گڑبڑ ہو۔ اور کراچی تو آپ نے 11 سال دیکھ لیا، سوائے یہاں کوڑا کے، کرکٹ کے، سوائے پانی کی کمی کے، قلت کے، مکھیوں کے۔ جہاں تک کہ آرٹیکل 149(4) کا تعلق ہے تو 18ویں ترمیم میں سب سر جوڑ کے بیٹھے، 18ویں ترمیم بنانے والے پیپلز پارٹی کے ہی مین لوگ تھے، پی ایم ایل این والے بھی ہمارے بھائی تھے، بڑی میری پیار کا، رسپیکٹ کا رشتہ ہے سب سے، انہوں نے اس آرٹیکل کو ریٹین کیا۔ تو اگر تو یہ پروونشل اٹانمی کے خلاف ہوتا یہ آرٹیکل، تو کانسٹیٹیوشن سے نکال دینا چاہیے تھا۔
بیرسٹر فروغ نسیم کی گفتگو آپ نے سنی۔ پاکستان پیپلز پارٹی نے اس پہ ایک سخت رد عمل دیا ہے، قمر زمان قاہرہ صاحب نے بھی بات کی ہے، سعید غنی صاحب نے بھی بات کی ہے جو کہ انفارمیشن منسٹر ہیں سندھ کے، لیکن سب سے بڑھ کے بلاول بھٹو زرداری جو پاکستان پیپلز پارٹی کے سربراہ ہیں، کو چیئر پرسن ہیں، انہوں نے کچھ دیر پہلے پریس کانفرنس کی اور اس معاملے پہ بھی اپنے خیالات کا اظہار کیا۔ وہ کیا کہتے ہیں، آئیے سنتے ہیں ان کی پریس کانفرنس سے ایک اقتباس۔
حقوق پہ چھین لو، جمہوری نظام میں ہمارا آواز دبا دو، ہمارا عوام کے معاشی قتل کرو، ہمارا پانی رکا کے ہمیں گیس کا حصہ نہ دے کے معیشت کا تباہ کر کے ہمارا صبح کا معاشی قتل کرنے کی کوشش کر. ہمارے بچے اس ملک میں ان کے تحفظ نہیں, ان کے انسانی حقوق کے تحفظ نہیں, اور اس کے اوپر آپ ایک اعلانیہ کے تحت یہ اعلان کر سکتے ہو کہ وفاق کراچی جو صبح کا کیپٹل ہے اس پہ قبضہ کرے گا. یہ کیا مزاق ہے کہ ایک طرف آپ ایک نیریٹو بنانے کی کوشش کر رہے ہو مودی کے خلاف کہ مودی نے غیر آئینی طریقے سے آکیوپائیڈ کشمیر پہ قبضہ کر لیا ہے, اور دوسری طرف اسی وقت آپ کراچی پہ قبضہ کرنے کی کوشش کرتے ہو. یہ بزار ہے کہ ہم روتے ہیں کہ کشمیر میں انسانی حقوق کا تحفظ عمران خان کرے گا اور باقی پاکستان میں جو انسانی حقوق کا دھجیا اڑایا ہے وہ تو عمران خان نے لیا.
بلاول بھٹو زرداری صاحب اپنے رد عمل کا اظہار کر رہے تھے چند سیکنڈ, اور گورنر سابق گورنر زبیر عمر صاحب پاکستان مسلم لیگ نواز کے رہنما اور سندھ میں مسلم لیگ نواز کے لیڈر, وہ کیا کہتے ہیں؟
انڈیا نے آرٹیکل 370 کو ختم کیا ہے اور اس کو ضم کرنے کی کوشش کی ہے, تو یہ تو اس سے بھی ورس ہے. اس میں تو نہ صوبائی حکومت کی مرضی ہے, نہ پاکستان کا آئین اجازت دیتا ہے, نہ ہی آپ پارلیمنٹ جا رہے ہیں اور آپ نے ایک فیصلہ کر لیا کہ 149 آپ لگا دیں, تو یہ تو یہ اتنا ڈینجرس ہے کہ میرا تو خیال یہ ہے کہ یا تو عمران خان کو پتہ نہیں ہے یا ان کو پتہ ہے تو وہ جان بوجھ کے کر رہے ہیں تاکہ سندھ کو تقسیم کریں.
جی سامعین, یہ سیاسی جماعتوں کا آپ نے رد عمل سنا ہے, اب انالیسز ہم لیں گے. ہمارے ساتھ ہیں جناب جسٹس وجیہ الدین صاحب, ممتاز آئینی ماہر اور ہیڈ ہیں عام لوگ اتحاد کے, سینیٹر نسرین جلیل صاحبہ متحدہ قومی موومنٹ سے کی سینئر رہنما ہیں, وہ ہمارے ساتھ موجود ہیں, اور دونوں کا تعلق کراچی سے, کراچی کے حالات اور اس کے اوپر جاری جو سیاسی رسا کشی یا سیاسی چپکلش ہے اس کو بھی بڑا قریب سے دیکھتے ہیں, سمجھتے ہیں. سو دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. جسٹس وجیہ الدین صاحب, سب سے پہلے تو ہمیں ذرا سمجھائیے کہ یہ آرٹیکل 149-4 ہے کیا, بالخصوص آج جس کے اوپر سب سے زیادہ بحث ہو رہی ہے اور سیاسی جماعتوں کا جو پارا ہے وہ بہت اوپر ہے اس کے اوپر.
اصل صاحب, جہاں تک میرے علم میں ہے آرٹیکل 149-4 نہیں ہے, آرٹیکل 149-3 ہے, اور اس میں پروویژن یہ ہے کہ اگر تو کسی صوبے کی لا اینڈ آرڈر سچویشن جو ہے وہ خراب ہو جائے, یا اگر تو پاکستان, کل پاکستان میں یا پاکستان کے کسی بھی حصے میں اکنامک کنڈیشن جو ہے وہ ایک مینس کا شکار ہو جائے, تو فیڈرل گورنمنٹ ڈائریکشن دے کر سکتی ہے پروونشل حکومت کو کہ آپ نے اپنے معاملات کو اس طریقے سے چلانا ہے.
صحیح.
اب آرٹیکل 149-3 کا جہاں تک اس وقت معاملہ ہے, اس کو ہمیں آرٹیکل 148 کے ساتھ پڑھنے کی ضرورت ہے.
جی.
آرٹیکل 148 جیسے کہ آپ کو پتا ہے کہ 18ویں ترمیم کے ماتحت ایک اضافی پروویژن ہے جس میں جو لوکل گورنمنٹ ہے وہ کانسٹیٹیوشنلی, ویسے تو بائی ایکٹ آف پارلیمنٹ پہلے ہی موجود تھی, لیکن کانسٹیٹیوشن میں آرٹیکل 148 انسرٹ کر کے لوکل گورنمنٹ کا جو کانسیپٹ ہے اور لوکل گورنمنٹ کی جو فیسلٹیز ہیں ان کو کانسٹیٹیوشنل کور دیا گیا ہے.
صحیح.
اور اس میں یہ کہا گیا ہے کہ صوبائی حکومت کی ذمہ داری ہوگی کہ وہ لوکل گورنمنٹس کو پولیٹیکلی, ایڈمنسٹریٹیولی اور فائنینشلی پاورز ڈیوالو کرے. انفارچونیٹلی پاکستان میں یہ کہیں پر بھی نہیں ہوا. یہ مسائل جو کہ سندھ میں اس وقت ہیں, پنجاب میں بھی ہوتے, لیکن وہاں پر جیسے آپ کو پتا ہے کہ پی ٹی آئی حکومت نے جو لوکل باڈیز ہیں ان کو وائنڈ اپ کر دیا اور معاملہ جو ہے وہ نون لیگ ہائی کورٹ لے کے گئی ہوئی ہے, وہاں پر معاملہ پینڈنگ ہے.
جی.
اب کراچی کے معاملات جو ہیں وہ بے انتہا سیریس ہیں. یہاں پر جیسے آپ کو پتا ہے सफाई का आलम यह है कि कोई मुश्किल से इलाका ऐसा होगा जहां पर कि ये प्रॉब्लम जो है वो एक मैनेज की शक्ल इख्तियार ना कर चुका हो और टसल चल रही है बिटवीन द प्रोविंशियल गवर्नमेंट एंड द लोकल गवर्नमेंट
एंड फेडरल गवर्नमेंट. अब इसमें
फेडरल गवर्नमेंट ने भी जैसे आपको पता है कि वो नाले वाले साफ करने का सिलसिला शुरू किया और उसके ऊपर भी एक नई टसल शुरू हुई. पानी के जहां तक प्रोविजन का ताल्लुक है वो भी आपको पता है कि क्या सूरत हाल है. ट्रांसपोर्ट की जो फैसिलिटीज हैं उनका भी आपको पता है कि क्या सूरत हाल है. जो अभी हाल में रेंज हुई हैं उसमें कितने ही लोग
काफी लोग लुकमाइजर बने हैं
हो गए.
जी जनाब जैसे साहब मैं बिल्कुल आता हूँ मसाइल की जानेब भी और लेकिन खास तौर पे हम इस जो ताजा तरीन
मैं उसका एक बैकग्राउंड पेश कर रहा था.
जी जी
तो मेरी अर्ज जो है वो ये है कि एक लैकुना कॉन्स्टिट्यूशन में रह गया है.
सही.
और वो लैकुना ये है कि आर्टिकल 140A जो है उसका इजाफा तो कर दिया गया लेकिन जिस तरीके से फेडरल गवर्नमेंट के दरमियान और सूबाई हुकूमत के दरमियान डिस्प्यूट हो सकती हैं और उनको कवर दिया गया है आर्टिकल 184(1) में कि अगर कोई डिस्प्यूट किसी सूबाई हुकूमत के दरमियान में और वफाकी हुकूमत के दरमियान में हो तो वो डिस्प्यूट एक्सक्लूसिवली सुप्रीम कोर्ट के पास जाएगी और सुप्रीम कोर्ट उसको रिजॉल्व करेगी.
ठीक. सो ये
आर्टिकल 140A का जो इजाफा हुआ है तो आर्टिकल 184(1) में तब्दीली होनी चाहिए थी और वहां पर ये तस्करा होना चाहिए था कि अगर कोई डिस्प्यूट लोकल गवर्नमेंट के दरमियान में लोकल बॉडीज के दरमियान में और सूबाई दरमियान हुकूमत के दरमियान में होती है तो वो भी सुप्रीम कोर्ट के पास जाए.
सही.
लेकिन वो प्रोविजन वहां नहीं है. तो अब नतीजे के तौर के ऊपर एक राउंड अबाउट मेथड के जरिए से वहां सुप्रीम कोर्ट जाना पड़ेगा जहां तक के सिंध की अर्बन प्रॉब्लम्स का ताल्लुक है जहां तक के सिंध की लोकल बॉडीज का ताल्लुक है.
सही.
और उसके सिलसिले में हुकूमत पाकिस्तान गालिबन आर्टिकल 149(3) में लेट मी रिपीट माई सेल्फ अगेन देर इज नो सच थिंग एज आर्टिकल 149(4) इन द
कॉन्स्टिट्यूशन.
रेलेवेंट प्रोविजन इज आर्टिकल 149(3) एंड अंडर दैट प्रोविजन हुकूमत पाकिस्तान गालिबन डायरेक्शन इशू करेगी क्योंकि ये मामला जो है ये एक इकोनॉमी को मैनेज का मामला है. ये मामला जो है ये अल्टीमेटली लॉ एंड ऑर्डर सिचुएशन डेवलप होगी लोकल बॉडीज के दरमियान.
लेकिन आपकी गुफ्तगू से फिर हम ये तासुर लें कि ये वफाकी हुकूमत आज खुद इस पे इसको नाफिज नहीं कर सकती है. मैं नसीम जलील साहब आपके पास आऊंगा लेकिन
मैं जरा सा बात मुकम्मल कर लूँ. मेरी गुजारिश जो है वो ये है कि वो डायरेक्शन गालिबन इशू करेंगे 149(3) में और जैसा कि हम सोच सकते हैं कि हुकूमत सिंध जो है वो उनकी डायरेक्शंस को एक्सेप्ट नहीं करेगी और जिस तरह की बातें पहले ही शुरू हो चुकी हैं कि ऑटोनॉमी के मामलात में इंटरफियर किया जा रहा है हुकूमत सिंध के ऊपर इन्वेजन हो रहा है और ब्ला 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 तो वो उसको मानेंगे नहीं और ये मामला सुप्रीम कोर्ट जाएगा आर्टिकल 184(1) में.
ठीक.
और गालिबन इसको वहां जाना भी चाहिए क्योंकि ये लोग आपस में बैठ करके इन मामलात को हल नहीं कर सकते हैं. जैसे कि आपको पता है कि हमारे यहाँ एक पॉइंट स्कोरिंग का सिलसिला रहता है हर पॉलिटिकल पार्टी और हर हुकूमत जो है वो इस काम में लगी रहती है. तो मैं समझता हूँ कि हालांकि मुझे पता नहीं कि उनकी इंटेंशंस क्या है फेडरल गवर्नमेंट की लेकिन जिस तरह की प्रॉब्लम्स अर्बन और रूरल सिंध के दरमियान पैदा हो गई है जैसे आपको पता है कि हुकूमत टोटली रूरल सिंध की है.
सही.
यहाँ तक कि अर्बन सिंध का ताल्लुक है उनका कोई हुकूमत में हिस्सा नहीं है. 60-40 का रेशो था मुलाजमतों के अंदर उसको कभी भी ऑनर नहीं किया गया. किसी भी हुकूमत पाकिस्तान के डिपार्टमेंट में आप चले जाए वहां पर आपको नॉन सिंधी स्पीकिंग कोई बंदा नजर ही नहीं आएगा. तो ये सूरत हाल इस नौयत की चल रही है कि हम
आगे बढ़ाते हैं इसको
करते हैं. आम लोग इत्तेहाद इस बात पर बिलीव करती है कि सिंध को यूनाइटेड रहना चाहिए सिंध को डिवाइड नहीं होना चाहिए. लेकिन ये जो इस वक्त की हुकूमत है ये हर वो काम कर रही है जिसके नतीजे के अंदर बोझ पैदा हो कर्ज पैदा हो between the urban and the rural.
और ये पाकिस्तान पीपल्स पार्टी भी यही इल्जाम लगा रही है, पाकिस्तान मुस्लिम लीग नवाज ने भी यही बात कही है. हमारे साथ सेनेटर नसरीन जलील साहब भी हैं, लेकिन मेयर कराची वसीम अख्तर साहब कुछ देर के लिए, उन्होंने हमें ज्वाइन किया, उन्हें अगली मसरूफियत के लिए जाना है. मेयर साहब बहुत शुक्रिया. कराची के इश्यूज के ऊपर तो तफसीली बात होती रहती है, हमारे चैनल पे भी आप कई बार आए हैं. हमें ये बताइएगा कि ये जो ताज़ा तरीन डेवलपमेंट में, एक तो कराची स्ट्रेटजी कमेटी बनी है और वहाँ से फिर आर्टिकल 149 उसकी एप्लीकेशन का एक इंडिया सामने आया है जिसके ऊपर एक बहुत सख्त रद्देमल रिएक्शन है. आप ज़ाती तौर पे पार्टियों से या पार्टियों से वाबस्तगी से मावरा एक मेयर की हैसियत से समझते हैं कि इस प्रोविजन के तहत कराची के मसाइल का कोई हल निकाला जा सकता है?
देखिए, सबसे पहले तो मैं वजीदीन का बहुत शुक्रिया अदा करूंगी. उन्होंने जो कराची का केस पुटअप किया है और जिस तरह से उन्होंने तफसील से मुख्तलिफ आर्टिकल्स की तशरीह भी की है, मैं समझती हूँ कि इससे बेहतर अंदाज से शायद और दूसरे लोग ना कर पाते. दूसरा, उनको बिल्कुल इदराक है कि यहाँ पे क्या प्रॉब्लम है. आप ये देखिए कि ये स्ट्रेटेजिक जो बनी है कमेटी, अभी इसके पास इसको कहा गया है कि कराची के मसाइल को हल करने का तरीका बताया जाए. अब ये लोग बैठेंगे उस पर, ये इनिशियली ये डॉक्टर फरोग नसीम की तरफ से एक सजेशन आई है कि 149 जो है उसको इस्तेमाल किया जाए, जिससे पूछा जाएगा सिंध हुकूमत से कि जनाब वाला आप ये क्यों नहीं कर रहे. तो और इवेंचुअली जाके खत्म होगी बात सुप्रीम कोर्ट. हालांकि 148 जो एक्सप्लेन किया था वजीदीन सिद्दीकी साहब ने, वजीदीन साहब ने कि पॉलिटिकल एडमिनिस्ट्रेटिव और फिस्कल पावर्स जो है वो प्रोविंशियल गवर्नमेंट को डिवॉल्व करनी है लोकल गवर्नमेंट को, जो उन्होंने नहीं की है. उसके लिए पहले ही हम लोग कोर्ट में गए हुए हैं लेकिन कहीं सुनवाई नहीं हुई. तो शायद इस तरह से एक चीज सामने आ सके और तस्या हो सके, क्योंकि देखिए एक आम आदमी जब देखता है शहर को तो उसको नहीं पता कि क्या काम फेडरल प्रोविंशियल गवर्नमेंट का है, क्या काम लोकल गवर्नमेंट का है, क्या मेयर को करना था, कहाँ पैसे,
जिम्मेदारियों का तयन भी नहीं होता. मैं इसके कानूनी और आईनी पहलुओं पे आऊंगा. तफसीली गुफ्तगू आपसे भी होगी और जस्टिस वजीदीन साहब से भी. मेयर कराची वसीम अख्तर साहब हमारे साथ मौजूद हैं. मेयर साहब, अगेन इसका जो
मेयर साहब से आप बात कीजिए, लेकिन आप तमाम चीजों को मद्देनजर रखते हुए कीजिए कि 33% कराची जो है वो मेयर के अंडर नहीं आ रहा. तो अगर ये बात कही जा रही है कि एक सिंगल अथॉरिटी होनी चाहिए कराची के लिए, तो वो भी गलत बात नहीं होगी.
मेयर साहब बहुत शुक्रिया आपका. इस आर्टिकल के जो इतलाक की बात हो रही है, इसका क्या फैसला होता है, अदालत क्या डिटरमिन करती है, अगर ये मामला अदालत में जाता है, ये वफाकी हुकूमत इसको इन्फोर्स कर पाती है या नहीं? लेकिन आपके ख्याल में एक मेयर की हैसियत से, एक मुंतजम की हैसियत से, आप कोई रेस्क्यू देखते हैं इसके अंदर कि आप एम्पावर हो सकते हैं और आप कुछ कर सकते हैं?
देखिए, बिल्कुल इसका फैसला होना चाहिए, बहुत हो गया. मैं टीम से यही बात कर रहा हूँ मीडिया में लोगों को अवेयरनेस के लिए कि जिस तरह से लोकल गवर्नमेंट को, KMC म्यूनिसपैलिटी को होना चाहिए एम्पावर्ड, उस तरह से नहीं किया गया है, जिससे नुकसान हो रहा है, शहर का नुकसान हो रहा है. और इस शहर का नुकसान होता है तो पाकिस्तान का नुकसान होता है. जब तक हम जो सेंटर ऑफ कमांड है जो उसको दुरुस्त नहीं करेंगे, कराची को जानबूझकर किया गया है. एक तो 6 डिस्ट्रिक्ट्स में, फिर यहाँ 3 डेवलपमेंट अथॉरिटी बना दी गई है, 6 कैंटोनमेंट्स हैं, 1 DHA है, फेडरल लैंड है, यहाँ उनका मैंडेट अलग है. इतनी सारी एजेंसियां हैं तो मेयर क्या कर सकता है? 10% से ज्यादा का अख्तियार है कराची मेयर का, तो डेवलपमेंट कैसे होगी? फिर उसके बाद फाइनेंशियल इश्यूज आ जाते हैं. जो टैक्सेस यहाँ से जमा होते हैं कराची से, वो यहाँ खर्च नहीं होते, यहाँ लगाए नहीं जाते. सारा निज़ाम तबाह हो चुका है, कराची का इंफ्रास्ट्रक्चर टोटल कोलैप्स है, ट्रांसपोर्ट ना होने के बराबर है ही नहीं, कचरों के ढेर हैं अस्पतालों का बुरा हाल है तो ये तो बैड गवर्नेंस की ज्यादा बड़ी मिसाल
सर किसको इल्जाम देंगे क्योंकि देखें ना लोग आम आदमी तो ये देखता है कि जी सारी बड़ी सियासी जमातें इक्तदार में शरीक रही हैं और जो उसके पक्ष होते
हैं पास्ट है ना पास्ट है ना हम तो आज ही बात कर रहे हैं कि आज जब सुप्रीम कोर्ट के सीनियर मोस्ट जज मार्क्स दे रहे हैं उनको देखें आप बैन कह रहा ये करप्ट तरीन सूबा है ये सीनियर मोस्ट जज की तरफ से रिमार्क्स हैं मौजूद तो जब इतनी आगे चली जाए बात एक चेह बगैर सोचे समझे इस किस्म के रिमार्क्स नहीं दे सकता
सियासी तौर पे क्या पाकिस्तान पीपल्स पार्टी के अपने मफाद में नहीं है कि उसका जो सूबाई दारुल हुकूमत है वो मुस्तहकम हो वो
नज़्म नहीं मिलता इनको कराची ने कभी वोट नहीं दिया इनको बल्कि अफसोस से ये कह रहा हूँ कि लाड़काना से तो वोट मिलता है लाड़काना तो इससे भी ज्यादा तबाह हुआ
वोट ना मिलने के बावजूद अगर वो परफॉर्म करेंगे तो कराची वोट दे सकता है
इनका विजन नहीं है कॉम्पिटेंस नहीं है इनके पास इन्होंने 10 सालों में पूरा सिंध तबाह किया है और ये लाइक नहीं है हुकूमत के वोट जैसे भी ले लेते हैं ये मगर आप खुद देख लें कि टोटल क्यादत से लेके सेकंड लेयर भी करप्शन में बंद है
So, अभी इस इन हालात में जो बंदोबस्त भी है कराची को गवर्न करने का आप उससे मुतमिन नहीं है कि जो भी डिवीजन है पावर्स की या इख्तियारात की कि वो कराची के मसले का हल दे सकते हैं कुछ आउट ऑफ बॉक्स जाना पड़ेगा आपके ख्याल में
बिल्कुल आउट ऑफ बॉक्स जाना पड़ेगा यहाँ बहुत सारी चीजें आउट ऑफ बॉक्स करनी पड़ेगी तो जाती है शहर डेवलप होगा अदरवाइज नहीं होगा 50% तो कच्ची आबादियां बन चुकी है शहर में तो कोई निजाम सीधा है ही नहीं मेयर के अंडर में जो भी मेयर हो उसके अंडर में जब तक सारे इख्तियार नहीं आएंगे एक अमरेला के नीचे इंक्लूडिंग पुलिस पूरी दुनिया में है ऐसा मगर यहाँ बाबा आदम निराला है इनका ये 18 अमेंडमेंट के बाद इन्होंने स्टेट बना दिया है इस सूबे को टोटल गलत पॉलिसी है गलत तरीका है रूल करने का बंद करने का ये फंडामेंटल राइट्स की वायलेशन है लोगों की गंदा पानी मिल रहा है पीने को बहुत बुरा हाल है
बहुत शुक्रिया मेयर कराची वसीम अख्तर साहब आपने हमें ज्वाइन किया सामीन गुफ्तगू हम आगे बढ़ाएंगे इसके आईनी कानूनी और इंतजामी पहलुओं पर हमारी गुफ्तगू जारी रहेगी जस्टिस वजीदीन साहब हमारे साथ हैं और सेनेटर नसरीन जलील साहबा उनसे हम बातचीत जारी रखते हैं एक ब्रेक के बाद
VOA उर्दू अब आपके हाथ में पढ़िए देखिए सुनिए सेव कीजिए फॉलो कीजिए दूर जाने की जरूरत नहीं VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए जो ऐप स्टोर पर भी दस्तियाब है VOA उर्दू अब आपके हाथ में
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है प्रोग्राम है राउंड टेबल में हूँ असद हसन और प्रोड्यूसर है हमारे साथ अंजुम हेरल गिल बात हम कर रहे हैं कराची के मसाइल और आर्टिकल 149 उसके इतलाक की तजवीज़ पर सियासी रद्दमल और सियासी दर्जा हरारत में इजाफा हमारे साथ मौजूद हैं जस्टिस वजीउद्दीन साहब और सेनेटर नसरीन जलील साहबा दोनों मेहमानों का एक बार फिर बहुत शुक्रिया कि वो हमारे साथ हैं सो नसरीन जलील साहबा आप अपनी गुफ्तगू मुकम्मल कीजिए मेयर कराची भी ये कह रहे थे कि इसको मुख्तलिफ इकाइयों में शहर को तकसीम नहीं होना चाहिए एक नज़म हो पावर्स जो हैं वो नीचे डिवॉल्व करें नीचे मुंतकिल हों ज़िले मेयर के पास और फिर वो उसका हल निकालें सो अगर ज़ाहिर ये इस पर तो सबका इत्तेफाक है लेकिन हर सूबे के अंदर बलदियाती निज़ाम की मुख्तलिफ जेतें और शक्लें हैं जिस पर दूसरों का इत्तेफाक नहीं है सो अब फाइनली जो है इस चीज़ की अप्रूवल सुप्रीम कोर्ट से होगी या ये इंतजामी तौर पर एक हुक्मनामे से आपके ख्याल में वफाक इसको अप्लाई कर सकता है आप जो कि वहाँ पर सेनेट में होती हैं तो आप हमें बता सकती हैं जी नसरीन जलील साहब जी नसरीन साहबा आप मेरी आवाज़ सुन पा रही हैं गलबन नसरीन जलील साहबा को मेरी आवाज़ नहीं पहुंच पा रही है जी वापस हम आते हैं जनाब जस्टिस वजीउद्दीन साहब आपकी तरफ सो आपने एक तो ये वाजे किया कि हतमी तौर पे लगता है कि ये मामला सुप्रीम कोर्ट में जाएगा और सुप्रीम कोर्ट के पास ही जाना चाहिए है सो लेकिन अगर किसी भी शहर के अंदर कोई भी एक निज़ाम है या उसके अंदर जो इदारे हैं अगर वो डिसफंक्शनल हो जाएं और वो ज़ाहरी तौर पे नज़र भी आ रहे हों तो क्या इस सूरत में हंगामी इकदामात की गुंजाइश है वफाकी हुकूमत के पास इस तरह की मुदाखलत की गुंजाइश है
دیکھیں جہاں تک کہ ایمرجنٹ پاورز کا تعلق ہے وہ ایک بہت ہی سیریس طریقہ کار ہے اور وہ انوالو بھی بہت زیادہ ہے
جی.
اس میں پروونشل اسمبلی سے بھی کچھ اپروول لینی پڑتی ہے, فیڈرل لیول کے اوپر پارلیمان کا بھی ایک رول ہوتا ہے, اور اس میں جو پروویژن ہے اس میں بہت چیکس اینڈ بیلنسز ہیں, وہ کوئی آسان کام نہیں ہے. تو میں سمجھتا ہوں کہ یہ جو انہوں نے آرٹیکل 149(3) کا جو ایک روٹ اختیار کیا ہے وہ صحیح ہے, صرف ان کو بہت احتیاط سے اس پاور کو ایکسرسائز کرنا چاہیے. وہ جو آرٹیکل 149(3) کے پیرامیٹرز ہیں ان کو کراس نہیں کرنا چاہیے, اور ایک پیورلی لیگل آسپیکٹ جو ہے اس کو آگے بڑھانے کی کوشش کرنی چاہیے. لیکن یقیناً کیونکہ یہ ایک پولیٹیکل معاملہ ہے اور سندھ حکومت جس طریقے سے اس کے معاملے کو ویو کر رہی ہے وہ ریئیکٹ کریں گے, اس کو ایکسیپٹ نہیں کریں گے. لیکن آئین میں جو آرٹیکل 184(1) کا پروویژن ڈالا ہے کہ اس طرح کی ڈسپیوٹ جو ہیں وہ سپریم کورٹ میں جا سکتی ہیں اور جائیں گی, تو میں سمجھتا ہوں کہ وہاں پر وہ جتنی بھی گریوانسز ہیں, خواہ وہ لوکل باڈیز کے لیول کے اوپر ہوں, خواہ صوبائی حکومت کے لیول کے اوپر ہوں, خواہ فیڈریشن کے لیول کے اوپر ہوں, وہ ساری چیزوں کو دیکھیں گے اور ایک بیلنسڈ حل اس تمام مسئلے کا نکالیں گے. اور میں سمجھتا ہوں کہ قوانین میں گنجائش ہے ان معاملات کو حل کرنے کی, لیکن انفارچونیٹلی ہمارے ہاں وہ پولیٹیکل ول نہیں ہے جس کے ماتحت ان مسئلوں سے نمٹا جا سکے. ہر ادارہ جو ہے اس نے اپنی ایک ڈیڑھ اینٹ کی مسجد بنا رکھی ہے, اور جہاں تک کہ لوگوں کا تعلق ہے تو میں سمجھتا ہوں کراچی تو اپنی جگہ جو بھی ہے سو ہے, پورے سندھ کا بہت برا حال ہے. میئر صاحب بالکل صحیح کہہ رہے تھے کہ سپریم کورٹ کے سینئر موسٹ جج نے یہ کہا ہے کہ سندھ حکومت جو ہے ملک کی کرپٹ ترین حکومت ہے, تو یہ کوئی ایسے تو نہیں کہہ دیتا نا, معاملات اسی نوعیت کے.
نسرین جلیلی صاحبہ آپ میری آواز سن سکتی ہیں؟
جی میرا خیال میں
جی اب آپ کی آواز پہنچ پا رہی ہے. ایک تو آپ اپنی گفتگو مکمل کیجیے گا. آپ بھی فرما رہی تھیں کہ ایک یونٹ کے طور پہ کراچی کے تمام معاملات ایک بندے کے پاس ہونے چاہیے تاکہ وہ اس کو ہینڈل کر سکے. میئر صاحب کا بھی یہی خیال ہے. سو اب یہ بتائیں کہ آپ کے خیال میں یہ آرٹیکل اگر اس کا اطلاق ہو جاتا ہے, بھلے سپریم کورٹ کے ساتھ کنسلٹیشن سے یا سپریم کورٹ کے حکم سے یا وفاقی حکومت خود اس کے اوپر کر دیتی ہے, پاکستان میں بہت کچھ ہو جاتا ہے, تو کوئی حل نکلے گا, کچھ بہتری کی صورت پیدا ہو سکے گی کراچی کے لیے؟
دیکھیں آپ کو حل تو نکالنا ہی ہے, کیونکہ اب چیزیں جو ہیں وہ اس میسج پہ پہنچ گئی ہیں کہ میں نہیں سمجھتی ہوں کہ لوگ جو ہے مزید برداشت کر پائیں گے, چاہے وہ آپ کے اس کا مسئلہ ہو, گاربیج کا مسئلہ ہو, چاہے آپ کے پانی کا مسئلہ ہو, چاہے سیوج لائنز جو ہیں وہ ابل رہی ہوں. آپ کو کچھ نہ کچھ تو بحثورت کرنا ہے. اگر آپ اگر کوئی آلٹرنیٹو پیپلز پارٹی کے پاس ہے, اگر وہ کچھ کرنا چاہتی یا کرتی تو اس کی ضرورت ہی پیش نہیں آتی. اور اتنا جو وہ بازیلا ابھی مچا رہے ہیں, گیون دیم سم تھنگ ٹو ٹاک اباؤٹ, وہ اپنی جو بھی ان کی ان میں خامیاں ہیں, جو کرپشن کے الزامات ہیں, جو ان کی نااہلی ہے, جو بیڈ گورننس ہے, وہ جان بوجھ کے جو وہ انہوں نے لوگوں کو دھکیل رکھا ہے اسٹون ایج کی طرف اندرون سندھ میں, تو ان کو تو کچھ کہنے کو چاہیے. لیکن کیا ان کے پاس ان چیزوں کا حل ہے؟ اگر حل ہوتا تو پچھلے 11 سال سے ان کی حکومت ہے, یہ کچھ نہ کچھ کر کے K4 کا پروجیکٹ 2007-8-9 میں شروع ہوا تھا, لیکن 15 گنا زیادہ اس کی قیمت ہو گئی. آپ مجھے بتائیے.
لیکن اس میں ذرا چونکہ پیپلز پارٹی کا کوئی شخص یہاں پہ موجود نہیں ہے تو ایک ورژن دینا پڑے گا. پیپلز پارٹی یہ کہتی ہے کہ اگر اس طرح کے الزامات ہیں انتظامی, تو پھر وہ کہتے ہیں جن لوگوں نے بی آر ٹی شروع کی اور آج تک مکمل نہیں کر سکے تحریک انصاف والے, تو کراچی کے مسائل وہ کیسے حل کریں گے؟ وہ بھی تو پینڈنگ ہے وہاں پہ.
وہ نہیں حل کر رہے ہیں, یہ آپ یہ وہ غلط سمجھ رہے ہیں کہ فیڈرل گورنمنٹ حل کرنے جا رہی ہے. حل تو ہمیں کرنا ہے, ہم لوگ جو کہ گراؤنڈ پہ ہیں. اگر سپریم کورٹ کے پاس مسئلہ جاتا ہے तो वो तमाम चीजों को सामने देती। जब अभी शायद पता नहीं कहाँ पे मैं सुन रही थी कि ऑडिटर जनरल जो है वो देख सकते हैं कि कहाँ पे क्या लगा, लेकिन सारी अगर बुक्स ही फर्ज होंगी, क्योंकि जब आपको ग्राउंड पे चीजें नहीं नजर आ रही हैं, अगर लोग भूखे नंगे हैं, पानी के बगैर है, सीज लाइन जो है वो उबल रही है, अगर ट्रांसपोर्टेशन का कोई इंतजाम नहीं है, तो आप मुझे बताइए कि और क्या सबूत पीपल्स पार्टी को चाहिए। पीपल्स पार्टी करती ना, क्यों नहीं किया उसने?
तो अब तो ये वैसे इख्तियारात की तकसीम पर अब हम और मुश्किलात हैं या ये पॉलिटिकल विल का मसला है?
आई थिंक इट्स द पॉलिटिकल विल, इसलिए कि पीपल्स पार्टी को कोई परवाह ही नहीं है, वो दे आर द होल सोल मार्क्स।
लेकिन वो ये कहते हैं पीपल्स पार्टी को परवाह नहीं है, लेकिन मेयरशिप तो एमक्यूएम के पास रही है ना, वो कहते हैं एमक्यूएम भी उतनी इक्वली रिस्पॉन्सिबल है।
देखिए ये तो वक्त बताएगा कि कौन रिस्पॉन्सिबल है ये कौन नहीं, लेकिन अगर एमक्यूएम नहीं काम कर रही थी, इन्होंने सारे अख्तियार अपने पास रख लिए, बाय शेयर मेजॉरिटी जो इनकी सिंध असेंबली में है, इन्होंने 2001 लोकल बॉडीज ऑर्डिनेंस जो कि अच्छा भला काम कर रहा था उसको इन्होंने तमाम तब्दील किया, इन्होंने सारी अथॉरिटी और रिसोर्सेज जो है लोकल गवर्नमेंट की वो प्रोविंशियल गवर्नमेंट को दे दी है, चाहे वो रिमूवल ऑफ गार्बेज हो, चाहे वो कराची हाउस बिल्डिंग अथॉरिटी को सिंध हाउस बिल्डिंग अथॉरिटी बना दिया गया है, चाहे ट्रांसपोर्टेशन का मसला हो, चाहे कराची वाटर एंड स्वीज बोर्ड का हो। तो ये पीपल्स पार्टी हैज नो एक्सक्यूज। और अगर अच्छा चलिए हम ना लायक हैं कराची में, हम ना लायक हैं, व्हाट अबाउट द रेस्ट ऑफ द कंट्री, रेस्ट ऑफ द प्रोविंस?
सही जस्टिस वजीदीन साहब, आप ये फरमाइएगा, एक सवाल तो फिर इस रेफरेंस में ये बनता है ना कि सियासी जमातें अपने मैच्योर होने का दावा तो करती हैं, लेकिन मुल्क का सबसे अहम तरीन शहर इस एतबार से कि मईशत उसके साथ जुड़ी है, वहाँ पे सियासी जमातें मैच्योर होने के दावे के बावजूद इस शहर के मसाइल के हल के लिए कंसेंसस डेवलप नहीं कर सकी हैं, और क्या अनफॉर्चुनेटली अभी सुप्रीम कोर्ट किसी आईनी नुक्ते के ताबे या एस्टेब्लिशमेंट अपने ताकत के बलबूते पे कराची के अंदर इंटरवीन करेगी?
एस्टेब्लिशमेंट को तो इंटरवीन करना भी नहीं चाहिए, लेकिन जहां तक के सियासी पार्टियों का ताल्लुक है, ये वाकई एक बड़ी अनफॉर्चुनेट बात है कि यहाँ पर कोई मामला फहमी का सिलसिला नहीं पैदा हो रहा है। लेकिन अगर यहाँ नहीं हो रहा है तो सुप्रीम कोर्ट में तो ये सारे इकट्ठे होंगे और जिस जिस के जो जो ग्रीवांसेज हैं वो उनको पेश करेंगे, और सुप्रीम कोर्ट को यकीनन इस बात का इस्तेकाक होगा कि तो वो देखे कि गलती के ऊपर कौन है। और जाहिर है कि गलती किसी एक की नहीं होगी, गलती कई तरफ से होगी, उसको सॉर्ट आउट करने की जरूरत होगी और एक लाहे अमल मुकर्रर करने की जरूरत होगी। देखें, बुनियादी बात जो है वो ये है कि कराची जो है ये एक कॉस्मोपोलिटन शहर है, ये मिनी पाकिस्तान है, और अगर यहाँ पर हुकूमत इस नौयत से की जाएगी तो लोकल जो गवर्नमेंट है उसकी सारी पावर्स आहिस्ता आहिस्ता हुकूमत इतन सारी की सारी जो है वो खुद ही ले लेगी। जैसे कि सेनेटर नसरीन जलील साहब ने अभी फरमाया कि जो कराची बिल्डिंग कंट्रोल अथॉरिटी थी उसको सिंध बिल्डिंग कंट्रोल अथॉरिटी बनाने का क्या जवाब था? अगर तो वो एक इदारा था जो कराची में काम कर रहा है, अगर वो इदारा था कि जिसको के केएमसी के मातहत होना चाहिए, अगर मातहत नहीं तो कम अज कम पैरेलल होना चाहिए, तो उसको सिंध बिल्डिंग कंट्रोल अथॉरिटी बनाने का क्या जवाब था? जहाँ तक के कराची वाटर एंड सीवरेज बोर्ड का ताल्लुक है, उसका कंट्रोल लेने का क्या जवाब था?
सही।
तो ये तमाम वो चीजें हैं कि जिनको देखने की जरूरत है। अगर तो आर्टिकल 140A कॉन्स्टिट्यूशन का पार्ट है और उसमें वाजे तरीके से कहा गया है कि पॉलिटिकल एडमिनिस्ट्रेटिव एंड फाइनेंशियल पावर जो हैं वो लोकल बॉडीज को, लोकल गवर्नमेंट को डिवॉल्व होंगी, तो यहाँ तो मामला उल्टा ही है कि नीचे की पावर जो है वो जो बड़ी एक कुवत है सूबे की वो ले रही है।
तो फिर ये तजाद क्यों है कि वफाक से तो आप चाहते हैं कि पावर जो है वो सूबों को मुंतकिल हों, लेकिन सूबे जो है वो नीचे बल्दियात को और इस महकमे को वो एम्पावर नहीं करना चाहते?
ये कितनी अनफॉर्चुनेट बात है कि सूबे जो है उन्होंने 18th अमेंडमेंट में टोटल ऑटोनॉमी ले ली है, बल्कि वफाक तो ये कहता है कि हमको वी हैव बीन कम्प्लीटली डिन्यूडेड ऑफ पावर, और वो सूबे जो हैं वो लोकल बॉडीज को पावर नहीं दे रहे। अरे भाई, कम से कम अपना जो तुम्हारा रेवेन्यू है उसका 30% तो तुम लोकल बॉडीज को दे दो, तुम्हारी जो कराची की अर्निंग है, सूबे की अर्निंग तकरीबन 90% कराची दे रहा है, उससे कम से कम 30% जो तुम्हारी अर्निंग है वही तुम कराची को दे दो।
सही,
ये तो बड़ी अनफॉर्चुनेट सूरत हाल है।
ठीक, अच्छा ये बताएं कि सिंध गवर्नमेंट को ये तशवीश रही है और मीडिया की सतह के ऊपर इस बारे में भी बहसें होती रही हैं कि वहाँ पे सिंध हुकूमत को कोई मसाइल आ सकते हैं, यानी मुझे नहीं मालूम कि उसकी शक्ल क्या हो। बाज़ लोग ये कहते हैं गवर्नर राज हो सकता है, बाज़ लोग कहते हैं कि पूरी गवर्नमेंट जो है उसको सीज करके कोई और अरेंजमेंट सिंध के लिए कर दिए जाएं। कान आइन के अंदर इसकी ऐसी कोई प्रोविजन या कोई शक्ल निकलती है? और अगर ये चपकलिश बढ़ती है 149 के ऊपर, अगर हुकूमत भी डट जाती है कि हमने इसी के तहत कोई मसले का हल निकालना है, तो मामला तो उस तरफ जा सकते हैं। आपका पॉलिटिकल इसमें एनालिसिस?
नहीं, मैं नहीं समझता कि ऐसा कोई भी प्रॉस्पेक्ट मौजूद है और होना भी नहीं चाहिए, क्योंकि आइन में उसकी गुंजाइश नहीं है। सिर्फ एक पॉसिबिलिटी है और वो एक कॉन्स्टिट्यूशनल पॉसिबिलिटी है कि पीपुल्स पार्टी के कुछ अरकान सूबाई असेंबली के अपनी लॉयल्टी स्विच ओवर कर लें और कोई एक और कोलिशन गवर्नमेंट सूबाई हुकूमत जो है वो थ्रू अप कर दे, वो यकीनन एक प्रॉस्पेक्ट हो सकता है, लेकिन वो भी कोई अच्छी चीज नहीं है और वो भी जिसको कहते हैं कि लोटा क्रशी का मामला बन जाएगा और उस तरफ हमको नहीं जाना चाहिए। हमें हुकूमत सिंध जिस नौयत से है उसको मेंटेन करना चाहिए और हमें कॉन्स्टिट्यूशनल पैरामीटर्स में रह करके इन मामलों को हल करना चाहिए।
सेनेटर नसरीन जलील साहब, वफाकी हुकूमत से अगर दबाव बढ़ता है, सियासी जबकलेश ऊपर जाती है, दर्जा हरारत बढ़ता है, तो क्या कॉन्सिक्वेंसेस आप देखती हैं?
पता नहीं लोगों का खर्चा है कि शायद गवर्नर जरूर लगा दें, बट दैट इज नॉट द सोल्यूशन। हमें तो सोल्यूशन चाहिए। देखिए वो किस तरह से निकलता है, कैसे निकलता है, इससे गौर करने की जरूरत है। और पीपल्स पार्टी बजाय इसके कि चीजों को एक तरफ अपने मफाद में पॉलिटिकली उसको लेके जाए, उनको ये गौर करना चाहिए कि अगर वो समझते हैं कि अगर 149A फेडरल गवर्नमेंट को नहीं लगाना चाहिए, तो ये बताएं कि फिर 148 जो उन्होंने अमल दरामद नहीं किया उसके लिए क्या हो सकता है, क्योंकि 148 है इट्स नॉट बाइंडिंग। तो लिहाजा वो कॉन्स्टिट्यूशन जो है वो सिर्फ मेंशन करके रह गया है कि ये होना चाहिए, लेकिन उसका कोई सलूशन वो भी नहीं है। मतलब तो जब ये मानेंगे 148 को फॉलो करेंगे तो फिर सोल्यूशन आपके सामने आता है, लेकिन अगर ये चाहते हैं कि सारा इख्तियार वसाइल इन्हीं के पास रहें और ये अपनी मनमानी करते रहें और इनका कोई ऑब्जेक्टिव ना हो टू बेटर द लाइफ ऑफ द पीपल ऑफ द प्रोविंस, तो मैं नहीं समझती हूँ कि कोई भी हल जो है वो मुमकिन हो सकेगा। और जैसे मजीदीन साहब ने कहा कि अगर फॉरवर्ड ब्लॉक बन भी जाता है तो ये कोई अच्छी बात नहीं होगी। हैज टू बी सॉर्टेड आउट एंड विद द कंसेंट ऑफ ऑल द पार्टीज इन्वॉल्व्ड बेसिकली। इनको कौन समझाएगा, आप समझाएं।
बहुत शुक्रिया आपका सेनेटर नसरीन जलील साहब, आपने हमें ज्वाइन किया। जस्टिस वजीउद्दीन साहब आप हमारे साथ रहे, आपके भी हम ममनून हैं। मेयर कराची वसीम अख्तर साहब ने हमारे लिए वक्त निकाला इस सेगमेंट के अंदर, उनका भी शुक्रिया। सामिन, आपने सियासी पहलुओं का जायज़ा लिया, कानूनी पहलुओं का के ऊपर भी हमने उसको समझने की कोशिश की है। अब ज़रा तजिया लेते हैं, इंडिपेंडेंट एनालिस्ट हमारे साथ होंगे आमिर लतीफ़ साहब, सीनियर सहाफ़ी तजयकार कराची बेस्ड, और इसी तरह आमिर रियाज साहब किसी तारफ़ के मोहताज नहीं है, एंकर हैं, सीनियर जर्नलिस्ट हैं कराची से, वो भी हमारे साथ होंगे एक ब्रेक के बाद।
सदाए जहां वॉइस ऑफ अमेरिका और रेडियो न्यूज नेटवर्क की मुश्तरका पेशकश। हमें उम्मीद है आप हमारा ये प्रोग्राम बाकायदगी से सुनते हैं। आपको सदाए जहां कैसा लगता है, राय दीजिए। ईमेल एड्रेस आपको बताते हैं sejradio@voanews.com और खत लिखने के लिए हमारा पता है प्रोग्राम सदाए जहां, पोस्ट बॉक्स 1399
इस्लामाबाद। ये वॉइस ऑफ वाशिंगटन है, प्रोग्राम है राउंड टेबल, मैं हूँ असद हसन और प्रोड्यूसर है हमारे साथ अंजुम एरल गिल। बात हम करें कराची के मसाइल के ऊपर और आर्टिकल 149 उसके इतलाक की तजवीज़ पर जारी सियासी कश्मकश, ये हमारा मौजू है। आमिर लतीफ़ साहब हमारे साथ इस वक्त हैं और आमिर सियाज साहब, दोनों मेहमानों का बहुत शुक्रिया और खैर मकदम। आमिर लतीफ़ साहब, पॉलिटिकली अब आप ये बताइएगा कि ये मामला कितना संजीदा हो गया है एक बात, और फिर कराची के मसाइल आप एक शहरी की हैसियत से जो कि आप उनको उसका सामना भी कर रहे हैं, सो ये बताएँ कि क्या वाकईतन कोई आउट ऑफ बॉक्स سولوشن ہے یا ان سیاسی جماعتوں کے اندر اتنی اہلیت ہے کہ یہ کسی ایک حل کے اوپر متفق ہو پائیں؟
اسد تجزیہ دینے سے پہلے ایک شعر سنتے جائیں، بہت دیر سے یار آ رہا تھا اور آج کراچی کی سچویشن جب آپ بات کرتے ہیں تو وہ صادق آتا ہے کہ بک رہا ہوں جنوں میں کیا کیا کچھ کچھ نہ سمجھے خدا کرے کوئی. اس وقت جو سچویشن ہے وہ کراچی کا شہری یہی ہے کہ کچھ نہ سمجھے خدا کرے کوئی، جس کے پاس جو زمبیل میں چیز ہے وہ اٹھا کے باہر پھینک دیتا ہے، نہ اس کے لیگل کانسیکوینسز دیکھے جاتے ہیں، نہ پریکٹیبلٹی کا ایسپیکٹ جو ہے وہ دیکھا جاتا ہے. آپ نے پہلے قانونی پہلوؤں پہ بات کر لی، میں اس پہ بات نہیں کرنا چاہتا. میں آپ کو اس کے دو پاسبل سولوشن جو میرے ذہن میں آتے ہیں وہ کیا ہو سکتے ہیں. ایک تو یہ ہو سکتا ہے کہ ایم کیو ایم جو ہے وہ اس کو نئے بلدیاتی اپنے استعفیٰ دے کے میئر نئے بلدیاتی انتخابات کا مطالبہ کریں اور فریش مینڈیٹ کے ساتھ جو ہے وہ آئیں. اور دوسرا اس کا طریقہ کار یہ ہو سکتا ہے، کیونکہ میں اس پہ پہلے بات کر لوں کہ جیسے ایم کیو ایم اور پیپلز پارٹی دونوں اس بات سے اس جو بھی چیز ہو رہی ہے اس سے پیچھا نہیں چھڑا سکتے، نہ ایم کیو ایم پورا ذمہ داری سے پیچھا چھڑا سکتی ہے نہ پیپلز پارٹی. ان دونوں کا یہ کام ہے اور یہ دونوں جو ہے اس اپنے کام میں ناکام ہو چکے ہیں. تو اس کا ایک سولوشن فریش بلدیاتی انتخابات ہے، اور اگر اس پہ بات نہیں آتی تو پھر اس کا دوسرا حل پرائم منسٹر عمران خان کے پاس ہے. عمران خان صاحب کراچی آئیں، وزیر اعلیٰ ہاؤس جائیں، وہاں پہ بیٹھیں، میئر کراچی کو بلائیں، وزیر اعلیٰ کو بلائیں اور خود بیٹھیں، اور یہ تین حضرات بیٹھ کے فیصلہ کریں کہ کراچی جو پاکستان کا کمرشل ہب ہے، پاکستان کا معاشی انجن ہے، کیا اس کو اسی طرح رہنے دینا ہے. اور خود مراد علی شاہ صاحب بھی یہ فیصلہ کر لیں کہ کیا وہ صرف بدنامی اپنے ذمے لے کے جانا چاہتے ہیں، اور ایم کیو ایم بھی یہ فیصلہ کر لے کہ کیا وہ یہ ایم کیو ایم جو ہے وہ اختیارات کا رونا روتے 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 کب تک جو ہے وہ اس سارے سسٹم کو چلائے گی. میری ناقص رائے میں یہ دو حل ہے. اگر یہ دو حل ہو جائے، پرابلم صرف یہ آتی ہے سر کہ اگر فریش بلدیاتی انتخابات کے بعد بھی یہی حال رہا تو پھر کیا ہوگا. وہ ایشو یوں ہے کہ پاکستان کی تین بڑی سیاسی جماعتیں ہیں، انفارچونیٹلی وہ بلدیاتی اداروں کو پاور دینے میں یقین نہیں رکھتی. آپ مسلم لیگ نون کو پنجاب میں دیکھ لیں، آپ کے پی کے میں پچھلا عرصہ دیکھ لیں جو پی ٹی آئی نے اپنے انتخابات کروائے، اور آپ یہاں سندھ میں دیکھ لیں، یہاں میئر کراچی روتا ہے، لاہور میں میئر لاہور روتا ہے، اور کے پی کے میں پشاور کا جو پی ٹی آئی کا اپنا ناظم ہے وہ روتا رہتا ہے کہ میرے پاس کوئی انتخابات نہیں، میرے کوئی اختیارات نہیں ہے. اس کا حل یہی ہے کہ جب تک بلدیاتی ادارے جو کہ اس کام کے لیے بنے ہوئے ہیں، یعنی ڈیولیوشن آف پاور 18th امینڈمنٹ میں صوبوں تک تو ہو گیا
لیکن اس ڈیولیوشن کو بھی کیا، یہ تو بلدیاتی انتخابات بھی سپریم کورٹ کے دباؤ پہ ہوئے تھے، سو کیا اس کے لیے اختیارات کی بھی منتقلی کے لیے سپریم کورٹ کو ہی آگے آنا پڑے گا؟
دیکھیے میں پھر کہہ رہا ہوں، سپریم کورٹ پہ اتنا بار نہ ڈالا جائے کہ سپریم کورٹ ان سارے مسائل کو نہ،
تو پھر انفارچونیٹلی ہمارے پینلسٹ کا یہاں پہ اتفاق رہا ہے کہ سیاسی
طور پہ ہی حل ہونی چاہیے،
کہ سیاست دان تو اس یہ ثابت نہیں کر سکے کہ ان کے درمیان قومی ایشوز کے اوپر اتفاق رائے بھی ہو سکتا ہے. عامر زیا صاحب بہت شکریہ آپ کا بھی، آپ کی رائے 149 اس کے اطلاق کی باتیں کس طرف لے کے جا رہی ہیں؟ کوئی درمیان میں اتفاق رائے ہو جائے گا کراچی کے مسائل ایڈریس کرنے میں، یا الٹیمیٹلی سپریم کورٹ میں یہ معاملات جائیں گے؟
بات یہ کہ جس سیاسی بالغ النظری کی ہماری سیاسی جماعتوں کو ضرورت ہے اس کا مظاہرہ کرنے میں ناکام رہیں گے. پہلی بات تو جو حقیقت ہے وہ یہ کہ کراچی کے جو مسائل ہیں بہت گمبھیر اور پیچیدہ ہیں. یہ بھی حقیقت ہے کہ کسی ایک سیاسی جماعت، تین بڑے پولیٹیکل اسٹیک ہولڈرز ہیں کراچی میں، اس میں پیپلز پارٹی ہے، متحدہ قومی موومنٹ ہے اور پاکستان تحریک انصاف ہے، یعنی کہ وفاق، صوبہ سندھ اور بلدیہ، ان میں سے کسی ایک کے پاس کراچی کے مسائل کا حل نہیں ہے. آئیڈیل سچویشن یہی ہوتی ہے، سینسیبل بات یہی ہوتی ہے کہ تینوں اسٹیک ہولڈرز مل کے بیٹھیں اور وہ جو ہے ساختی اصلاحات کریں. اصلاحات سے مطلب ہے صرف فنڈز کی بات نہیں ہو رہی، پہلے تو آپ کو یہ فیصلہ کرنا پڑے گا اختیارات، جس کا بھی عامر لطیف صاحب نے بھی جس کی طرف اشارہ دیا کہ ڈیولوشن آف پاور ہو، اور دنیا بھر میں بڑے شہر جو چلتے ہیں وہ میئر کے ماتحت چلتے ہیں. آپ کسی بھی اس کی مثال لیں، ہم اپنے پڑوسی ممالک میں دیکھ لیں، بھارت میں دیکھ لیں، تو اسی طرح ہوتا ہے کہ ایک اسٹرانگ میئر ہوتا ہے. نیو یارک کی آپ بات کریں، لندن کی بات کریں. اچھا اس میں یہاں پہ لیکن بدقسمتی ہے کیونکہ ہمارا صوبہ کثیر اللسانی صوبہ ہے، تو لوگ سمجھتے ہیں کہ جب ہم یہ بات کرتے ہیں کہ جی میئر کو اختیارات دیے جائیں تو وہ لوگ سمجھتے ہیں کہ جی متحدہ قومی موومنٹ کو اختیارات دے دیے جائیں. بات یہ نہیں ہو رہی ہے، بات ہو رہی ہے کہ اصول آپ پہلے طے کریں. اصول یہ ہونا چاہیے کہ میئر با اختیار ہو. اب کل کو ہم جیسے لوگ کہتے ہیں کہ یہاں پر عوامی نیشنل پارٹی جیت جائے، کیونکہ پختونوں کا سب سے بڑا شہر دنیا میں کراچی ہے، ठीक है ना, नेशनल पार्टी जीत जाए, कोई भी पार्टी जीत जाए, उसका उसके उसके पास इख्तियार होने चाहिए.
Exactly.
और कराची की जो भी मुस्तकबिल की सियासत होगी वो कसर लसानी सियासत होगी, उसमें वो पार्टी जो है कामयाब होनी चाहिए कि जो तमाम लसानी ग्रोहों को साथ लेके चले. अगर ऐसा नहीं करेंगे तो फिर मनसी सियासत हो रही होगी, उसमें मार धाड़ हो रही होगी, जिससे मेरे ख्याल में हमें उस साइकिल से निकल जाना चाहिए. अगर मुत्तहिदा कौम मूवमेंट के पास कोई रास्ता है, अगर उनमें रास्ते, चूंकि बकौल उनके मेयर के वसीम अख्तर साहब, मेरे पास भी इंटरव्यू उन्होंने दिया था प्रोग्राम में दो तीन रोज पहले, लास्ट वीक रहा था, तो उसमें उन्होंने कहा कि जी इख्तियार नहीं है. जब इख्तियार तीन बरस वो गुजार चुके, उनके पास एक बरस और है, तो मुत्तहिदा ये करे कि जी जो भी वो समझते हैं कि 15-20 उनके मुतालबात हैं कि सॉलिड वेस्ट मैनेजमेंट का इशू है, के जी का इशू है, सीवरेज का इशू है, वो कह दी इन इन पे आप इस्तेहाद करें, हम जो है पीपल्स पार्टी का मेयर लाते हैं, आप ये तमाम इख्तियार पीपल्स पार्टी को दे दें, मतलब किसी को दे दें, एक 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 किसी उसको जो है बड़ी कुर्बानी देनी पड़ेगी या पहलकारी करनी पड़ेगी इस डेडलॉक को तोड़ने के लिए. अभी सियासत स्टेलमेट का शिकार है. 149 आप लेकर आते हैं, अभी से आप देखें, अभी अनाउंसमेंट हुआ, बड़ी कच्ची पक्की खबर है, इस पर कोई हमें नहीं पता कि इसके पीछे क्या
एक तजवीज, उन्होंने खुद भी कहा कि एक तजवीज है, हम करने नहीं जा रहे, एक तजवीज के तौर पर बात की थी.
बिल्कुल, तो उसके नतीजे में मैं देख रहा हूँ कि इतना जहरीला किस्म की गुफ्तगू शुरू हो गई है, इसमें लसानियत की बदबू आ रही है, इसमें खाकम बदहल पाकिस्तान के खिलाफ बात हो रही है, तो ये चीजें जो है ना उसमें ये हमारी लीडरशिप का काम है. वो बिल्कुल सही, इमरान खान साहब, वजीर आला सिंध. अच्छा, इमरान खान साहब पूछ सकते हैं कि पीपल्स पार्टी के लोगों की शक्लें अच्छी ना लगती हों, उनसे तहफात हों, लेकिन वो इंडिपेंडेंट इदारा नैब उनके साफ कर रहे हैं, हुकूमत को उससे कोई सरोकार नहीं होना चाहिए सुनी तौर पर,
और बात करनी चाहिए उनको, यानी आपस में बैठ के इसके ऊपर बात करें,
वर्किंग रिलेशन बनाए,
वर्किंग रिलेशनशिप होने चाहिए. लेकिन इस जिस स्टेलमेंट में इस वक्त खड़े हैं, यहाँ से तो कोई रास्ता निकलता हुआ नजर नहीं आता है.
नहीं, बदकिस्मती से मुझे तो कोई नजर नहीं आता. और मैं जब भी कह रहा हूँ किसी एक फरीक को डेडलॉक तोड़ने के लिए एक ऐसी चीज में इस पर फेंकनी पड़ेगी, बेशक उसमें वो कहते हैं संदू का है कि जी समटाइम्स यू सरेंडर टू विन. तो आपका अगर मुत्तहिदा का मतलब नजर ये है कि कराची के मेयर को हुकूमत मिले तो वो सरेंडर कर दे, वो कह दी हम अगली बार नहीं आ रहे, पीपल्स पार्टी का मेयर आए हम उसको सपोर्ट करेंगे, लेकिन शर्त ये होगी कि ये चीजें हों उसके पास, ये तैयारात हों, और आप हमें कॉन्स्टिट्यूशनल गारंटी दें. देखिए, बात होती है सूबाई खुदमुख्तारी की, बात होती है हमारी यहाँ, बहुत बड़ी अच्छी बात है, लेकिन सूबाई खुदमुख्तारी के आगे जो है वो डिस्ट्रिक्ट, यानी कि डिवोल्यूशन ऑफ पावर डिस्ट्रिक्ट तक होना चाहिए, ठीक है ना. हमारे यहाँ प्रोविंशियल फाइनेंस कमीशन की बात नहीं होती है, तो थारी तरमीम भी इन्होंने सिलेक्टिव तरीके से उस पर अमल कर रहे हैं. दादा, मैं इस वक्त जो तनकीद होती पीपल्स पार्टी की होती, क्योंकि माशाल्लाह 11 बरस से बरसर इख्तदार है सिंध में, सियाह सफेद के मालिक हैं, उनके पास इख्तियार हैं, तो जो अच्छा हुआ है सिंध में उसका क्रेडिट पीपल्स पार्टी को जाता है, और जो कुछ नहीं हुआ और जो खराब हुआ उसका भी जो क्रेडिट है वो पाकिस्तान पीपल्स पार्टी को जाता है. और मैं समझता हूँ पीपल्स पार्टी में ऐसे बहुत से, जैसे आप इनकी बात करें सईद मुराद अली शाह साहब की, उनका तमाम दौरे तालिब इल्मी कराची में कटा है, उनके वालिद मोहतरम ने आधी जिंदगी अपनी वकालत की कराची में गुजारी, अब्दुल्ला शाह साहब की नजर बात के मुताबिक वजीर आला थे, तो ये लोग कराची आइट हैं, उतने ही बड़े कराची के शहरी हैं जितना कोई वसीम अख्तर है या कोई एक्स वाई जेड है, बिलावल भुट्टो की पैदाइश यहाँ पर है, तो इन लोगों को चाहिए कि शहर को ओन करें. ये मैं कह रहा हूँ कि हम गुड सेंस को अपील करने की बात करें, क्योंकि खुदा ना खास कर नहीं करेंगे तो लोगों में झिझाहट बढ़ेगी, इस्तराब बढ़ेगा. भी कराची में क्या है, अफरा तफरी है, कराची में इंतशार है, कराची में इनतात है, ये तमाम चीजें हो रही हैं यहाँ पे ना, तो इसका जो शक्ल होगी वो आने वाले दिनों में, चंद महीनों में, सालों में आप देखिएगा कि वो हमारी समाजी उसमें नजर आ रही होगी. यहाँ पे जराइम में इजाफा होगा, नफ्सियात के लोग मरीज बनेंगे. वहां पर कराची हैज बिकम सच ए डिफिकल्ट सिटी टू लिव इन नाउ. यहाँ पर एक जगह से दूसरी जगह कम्यूट करना मसला है, यहाँ पीना मसला है, पानी का गंदगी के ढेर है. तो आपको ऐसा लगता है कि कराची मसाइलिस्तान बन गया है, शहर नापुसा बन गया है. जी
जी, आमिर लतीफ साहब, आपके ख्याल में, आप उसमें बिल्कुल आखिर पे, एक तो ये बताइएगा कि बड़ी पिक्चर में कि कराची से जो हालात जन्म ले रहे हैं, ये वफाकी सतह के ऊपर जो सियासत इस वक्त खड़ी है, आपको मालूम है कि एक मजहबी सियासी जमात एहतजाज करने जा रही है, पीपल्स पार्टी अगरचे उससे दूर है, लेकिन यहाँ पे अगर उसको हीट पहुँचती है तो क्या वो वफाकी हुकूमत को अनकम्फर्टेबल कर सकती है, एक बात. लेकिन उससे पहले कराची पर ही हम फोकस रखेंगे, कराची का एक आम शहरी जो है वो क्या सोच रहा है, जो रोज़मर्रा जिंदगी में इन मसाइल से गुजरा है जिनकी आपने निशानदेही की है, वो किसको कसूरवार या जिम्मेदार समझता है?
देखिए, कराची का शहरी वही सोच रहा है जो अभी आमिर जिया ने पूरी आपको डिटेल बताई, कि वो यही समझता है कि शायद उसको जो है वो छोड़ दिया गया है बेयारो मददगार, ना एमकेएम उसके सुनने वाली है, ना पीपल्स पार्टी उसकी सुनने वाली है, ना पाकिस्तान तहरीक इंसाफ सुनने वाली है. ये तीनों जमातें हैं जो कराची का मैंडेट और जो है वो इस वक्त शेयर करती हैं, किसी के पास ज्यादा है किसी के पास कम है, लेकिन तीनों के पास मैंडेट है और तीनों की जिम्मेदारी है। मैं कतई नहीं समझता कि सुप्रीम कोर्ट इसमें कुछ कर सकती है। अल्टीमेटली सुप्रीम कोर्ट, देखें सुप्रीम कोर्ट या तो बल्दियाती इंतखाबात का हुक्म दे सकती थी, जो एक आईनी जरूरत थी वो हो गई, लेकिन सुप्रीम कोर्ट भी विदिन आईन के पैरामीटर्स काम करेगी, वो कोई ऐसी नहीं दे सकती हिदायत कि जो आईन से बाहर हो। लिहाजा अल्टीमेटली सियासतदानों को ही वोट उठाना है, सियासतदानों को ही आगे वोट मांगने के लिए जाना है। मैं फिर वार्न करता हूँ,
सो किसी तरह के कार्ड से अवॉइड करने के लिए कोई भी मुक्तदर जो इदारा है वो क्या ऐसा हुक्म भी दे सकता है कि लाहौर, कराची, पिशावर, हत्ता कि इस्लामाबाद, क्वेटा, इन सब के लिए एक आइडेंटिकल जो है लोकल गवर्नमेंट का सिस्टम वो मुतारिफ कराया जाए, एक जैसे पावर्स हों और वो सूबाई हुकूमतें पाबंद हों कि वो पावर्स डेलीगेट करें?
जी देखिए, मैं फिर अगेन कह रहा हूँ कि जो इस वक्त बल्दियाती निज़ाम है उसमें कुछ झोल जरूर हो सकते हैं, लेकिन वो ऐसा है कि अगर उस पर लेटर ऑन स्पिरिट पे अमल किया जाए तो असल बात मैंने आपसे बताई, असल इख्तियारात का मसला नहीं है यहाँ, असल नीयत का मसला है। हमारी तीनों सियासी जमातों की नीयत सवाए काम करने के बाकी हर काम के लिए है। सियासत के लिए नीयत है, एक दूसरे को ब्लेम करने के लिए नीयत है, और हर चीज के लिए नीयत है। मैं सुप्रीम कोर्ट में जाती तौर पे एक सहाफी की हैसियत से मैं नहीं कभी भी ये पसंद नहीं करूंगा कि सियासी जमातें जो है वो अदालतों को इन मामले में घसीटें, अपना बोझ खुद उठाएं और अपने जो मामलात हैं उनको खुद दुरुस्त करें। अगर सुप्रीम कोर्ट बीच में आएगी तो फिर इन तीनों के पास कुछ नहीं रहेगा। मैं चलते चलते आपकी जो इस्लामाबाद वाली बात आपने की, मौलाना फजल रहमान की तरफ आपका इशारा था, मुझे कुछ इतना ज्यादा उसकी तरफ अभी नहीं लगता। आज के दिन तक मैं ये कह सकता हूँ कि शायद धरना ना ही हो, उसकी वजह मुल्क की हालात है, मुल्क की इस वक्त जो चीजें, कश्मीर की सिचुएशन है और दीगर जो मामलात है, तो उसके हिसाब से मैं नहीं समझता कि थ्रेट उनकी जरूर मौजूद है, वो अपना दबाव जरूर मौजूद रखेंगे, लेकिन मैं नहीं देख रहा कि शायद इस्लामाबाद में कोई धरना होने जा रहा है।
आमिर जिया साहब, कराची के हालात और इसके ऊपर सियासी जमातों के दरमियान जो शिद्दत है ताल्लुकात में, इसके असरात वफाकी सियासत?
देखिए, ये कराची का डेफिनेटली वफाक पर पड़ेगा, लेकिन ये मैं जैसे एक एक हो सकता है कि क्या मुत्तहिदा कौम मूवमेंट नाराज हो जाए पीटीआई से, मैं नहीं समझता कि वो जो है अब्दुल कादर को अपसेट करना पसंद करेंगे इस वक्त, ठीक है ना। तो कराची में कोई आपको उस तरह की इत्तेजाजी सियासत सिर पकड़ती हुई नजर नहीं आएगी। मैं आने वाले चंद माह की बात करूँ, उसमें पीटीआई को सूट नहीं करता, मुत्तहिदा कौम मूवमेंट को ये बात सूट नहीं करती और ये पीपल्स पार्टी को ये बात सूट नहीं करती है। बात ये है कि हमारे दोस्त आमिर लतीफ ने बहुत अच्छी बातें की, तो मैं एक इनसे अगर इख्तलाफ करने की जरूरत करूँ कि मसला इख्तियारात का भी है। यहाँ का इख्तियारात का बहुत बड़ा मसला है कि इन्होंने उस जो हमारे बल्दियाती निज़ाम है उसको बिल्कुल खत्म कर दिया, तबाह कर दिया, जिस तरह की इस्लाहात 2013 में इन्होंने की थी, इसलिए जो लेकर आए थे लोकल गवर्नमेंट ऑर्डिनेंस जो था ना, उसके बाद हम देखते हैं कि इख्तियार अगर कराची जैसे बड़े शहर मेयर के पास उसको 16 बिलियन साल के अगर मिलते हों और आपने शहर को जो है 6 डिस्ट्रिक्ट में डिवाइड कर दिया हो और जनाब यहाँ पर केपीटी भी है और डीएचई भी है और कैंटोनमेंट एरिया भी है, तो मेयर तो बेचारा नाम का मेयर है, मैं मुस्लिम अफसर की बात नहीं कर रहा, कोई भी मेयर हो, ठीक है ना। तो बात ये कि आपको मेयर को एम्पावर करना पड़ेगा, उसको पूरा उठाने के इख्तियार देने पड़ेंगे, बिल्डिंग कंट्रोल अथॉरिटी देनी पड़ेगी उसको, आपको सीवरेज लाइन का कंट्रोल देना पड़ेगा। आप कह रहे तो होगी मोटर व्हीकल टैक्स है, वो कराची वसूल नहीं कर पाता, ठीक है ना, जहाँ पे 30 लाख मोटरसाइकिलें चल रही हैं, लाखों गाड़ियां चल रही हैं, बच्चे क्यों? तो आपको फाइनेंशियल और एडमिनिस्ट्रेटिव अथॉरिटी देनी पड़ेगी, यकीनन उन पे ओवरसाइट उनके ऊपर वो होना चाहिए, कंट्रोल होना चाहिए, उनकी निगरानी होनी चाहिए कि गलत इस्तेमाल ना हो, लेकिन आपको इख्तियार देने पड़ेंगे। अगर तो नहीं देंगे उस तक कराची जैसे बड़े शहर का मसला, और आपने बड़ी अच्छी असर तजवीज दी थी कि जितने हमारे बड़े अर्बन सेंटर्स हैं, लाहौर हो गया, क्वेटा, कराची, पिशावर, हत्ता कि मैं हैदराबाद को भी कहूंगा, उसमें सत्थर भी हो उसमें, तो उन तमाम के अंदर आप एक विकसा लोकल बॉडी सिस्टम लेकर आए, आप एम्पावर्ड मेयर लेकर आए। बिलावल भुट्टो जो है अभी बहुत यंग है, उनको कराची का मेयर बनना चाहिए, अल्दगौन जो थे वो यहीं से शुरू हुए थे ना, मेयर से तो शुरू हुए थे, तो अपने आप को बिलावल प्रूफ करें। 11 साल में अगर ये लोग 10 स्टेशन भी बनाते तो हमारे यहाँ जो है मास ट्रांजिट का मसला हल हो जाता, ठीक है ना, 11 साल में 100 के करीब बना सकते हैं ना। तो इन्होंने कोई कदम ही नहीं उठाया, हमारे यहाँ इतना बड़ा शहर है, ट्रांसपोर्ट का कोई निजाम नहीं है, हमारे पास नई तरीन बस जो है कम से कम 15-20 साल पुरानी है, बाकी जितनी बसें चल रही हूँ 40 साल।
डेवोल्यूशन ऑफ पावर इसका हल है, कराची न सिर्फ बल्कि पूरे पाकिस्तान के अंदर
आपको सिस्टम बनाने पड़ेंगे, आपको مطلب ہے ہم لوگ یہ کہتے ہیں جی انڈیویجل کا مسئلہ نہیں ہوتا, نظام کا مسئلہ ہوتا ہے. آپ نظام تبدیل کریں, ایسے لاز بنا دیں تاکہ اس میں کسی کو بےمانی دینے کی جگہ ہی نہ.
بہت شکریہ عامر جہاں صاحب, آپ نے جوائن کیا. عامر لطیف صاحب آپ ہمارے ساتھ رہے, آپ کے بھی ہم ممنون ہیں. سینیٹر نسرین جلیل, جسٹس وجی الدین صاحب اور میئر کراچی وسیم اختر صاحب اس پروگرام میں ہمارے ساتھ تھے, ان کا بھی شکریہ. پروگرام یہاں پہ ختم کریں گے. پروڈیوسر تھے انجم گل, اصل حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
وائس آف امریکہ ہے. آپ ہمارے پروگرام فیس بک پر facebook.com/VOA اردو پر براہ راست دیکھ سکتے ہیں.
بھارت کی جانب سے متنازع کشمیر کی خصوصی حیثیت ختم کرنے کے بعد سے اس کے اپنے پڑوسی ملک پاکستان کے ساتھ پہلے سے کشیدہ تعلقات میں مزید تلخی آئی ہے. پاکستان کی قیادت بھارتی کشمیر میں ایک ماہ سے زیادہ عرصے سے جاری لاک ڈاؤن پر بین الاقوامی اداروں اور عالمی رہنماؤں سے مسلسل رابطے کر رہی ہے. اس کو امید ہے کہ اس سفارتکاری سے عالمی برادری انسانی حقوق کی خلاف ورزیوں پر ایک دن پاکستان کے موقف کی تائید کرے گی. دوسری جانب بھارت کے تجزیہ کار سمجھتے ہیں کہ سفارتی محاذوں پر کشمیر کے معاملے پر پاکستان کو بڑی کامیابی نہیں ملنے والی, البتہ انسانی حقوق کے اداروں کی طرف سے دباؤ بڑھتا محسوس ہوتا ہے. اس کے بارے میں اسد حسن کی یہ رپورٹ.
5 اگست کو بھارت نے آرٹیکل 370 کو منسوخ کرتے ہوئے اپنے زیر انتظام کشمیر کی خصوصی حیثیت ختم کر دی. اس اقدام کے ساتھ خطے میں مزید فوج تعینات کر دی گئی, کرفیو نافذ کر دیا گیا اور انٹرنیٹ اور ٹیلی فون جیسے مواصلاتی رابطے مفلوج کر دیے گئے. پاکستان نے اس اقدام پر سخت احتجاج کے طور پر بھارت کے ساتھ سفارتی تعلقات کی سطح کو کم کیا اور اس کے خلاف باقاعدہ سفارتی مہم بھی شروع کی. پاکستان کے وزیر اعظم عمران خان نے اس مسئلے پر امریکہ, برطانیہ, جرمنی, سعودی عرب, ترکی, ملائیشیا, متحدہ عرب امارات اور دیگر ممالک کی قیادت سے براہ راست ٹیلی فون پر رابطے کیے اور انسانی حقوق کی بنیاد پر بھارت پر دباؤ ڈالنے کے لیے مدد چاہی. اسی طرح پاکستان کی طرف سے اقوام متحدہ اور دیگر انسانی حقوق کے اداروں سے بھی رابطہ کیا گیا. یہ سفارتکاری کتنی کامیاب رہی؟ امریکہ میں پاکستان کے سابق سفیر جلیل عباس جیلانی وائس آف امریکہ سے گفتگو میں کہتے ہیں کہ پاکستان کی حکمت عملی اور سفارتکاری سے دنیا کی توجہ اس جانب مبذول ہو رہی ہے.
یو این سیکیورٹی کونسل کا اجلاس جو کہ کافی لمبے عرصے کے بعد, 2-3 دہائیوں کے بعد ہوا, اسی کشمیر کی سچویشن کو ڈسکس کرنے کے لیے, تو وہ بھی ایک بہت بڑی تھی ایک کامیابی پاکستان کی. دوسری بات یہ ہے کہ جس طریقے سے میڈیا اس کو ہائی لائٹ کر رہا ہے, اب آپ نے دیکھا ہوگا کہ ایون یو ایس کانگریس میں بھی کوئی 10 کے قریب جو سینئر ممبرز ہیں انہوں نے بھی اس کے اوپر تشویش کا اظہار کیا ہے. برطانیہ میں بھی ہو رہا ہے, یورپین یونین میں اس کے اوپر ایک, جو ان کی فورن افیئرز کمیٹی نے اس کے اوپر ایک قرارداد پیش کی ہے.
وہ سمجھتے ہیں کہ عالمی ذرائع ابلاغ جس طرح کشمیر پر متواتر لکھ رہے ہیں اس سے بھارت کے بیرون ممالک ایک جمہوری اور سیکولر ملک ہونے کے تشخص کو نقصان پہنچ رہا ہے.
5 اگست کے واقعے کے بعد آپ نے دیکھا ہوگا کہ جس طریقے سے ایک فضا بنی ہوئی ہے, تو اس میں ہندوستان کا جو ایک امیج تھا, ایک امیج, ایک پروگریسو کنٹری, ایک ڈیموکریٹک کنٹری, تو اس کو بہت ہی زیادہ ایک طریقے سے ایک ڈینٹ پڑا ہے.
راجیو شرما بھارت سے سینئر صحافی اور تجزیہ کار ہیں. وہ کہتے ہیں کہ پاکستان اپنے تئیں کوششیں ضرور کر رہا ہے کہ کشمیر پر عالمی برادری کی مدد حاصل کرے, لیکن ایسا ہوتا نظر نہیں آتا.
پاکستان کی تو یہ سڑی ہے ہی ہے. پاکستان کے ہاتھ میں اکلوتا ہتھیار ہے, اور کچھ ہے ہی نہیں ان کے پاس, لیکن یہ اکلوتا ہتھیار کافی افیکٹو ہو سکتا ہے اگر انٹرنیشنل کمیونٹی اس کو سیریسلی لے اور کوئی ریزولوشن پاس کرے, جس کی پاسبلٹی مجھے فی الحال تو دکھ نہیں رہی.
ایسے میں جب پاکستان عالمی برادری بالخصوص مسلم ممالک سے بھارت پر دباؤ بڑھانے کے لیے رابطے کر رہا تھا, متحدہ عرب امارات نے وزیر اعظم نریندر مودی کو اپنے اعلیٰ ترین سول ایوارڈ آرڈر آف زید سے نوازا تھا. تاہم راجیو شرما یہ تسلیم کرتے ہیں کہ بھارت پر انسانی حقوق کے اداروں کی طرف سے دباؤ بڑھ رہا ہے, اور بہتر ہے کہ بھارت خود ہی کشمیر میں لاک ڈاؤن ختم کر دے.
بھارت سرکار کو بھی چاہیے کہ جو کشمیر میں جو لاک ڈاؤن کی جو سچویشن بنی ہوئی ہے اس کو امپروو کریں, لاک ڈاؤن کو ریموو کریں.
پاکستان اور بھارت دونوں ملکوں کے درمیان کشمیر اور دیگر تنازعات پر باقاعدہ جنگیں ہو چکی ہیں, لیکن دونوں ملک جامع مذاکرات کا حصہ بھی رہے ہیں. کیا تعلقات میں کشیدگی اپنے عروج کو چھونے کے بعد نیچے آ سکتی ہے؟ سابق سفیر جلیل عباس زیلانی کے بقول ایسا بالکل ہو سکتا ہے.
بالکل جا سکتی ہے. میں سمجھتا ہوں کہ ہندوستان کے ڈائلاگ ہی ایک حل ہے مسئلے مسائل کا. ڈائلاگ اگر وہ کرنا چاہتے ہیں تو وہ اس کو ان کو وہ جو اسٹیٹس کو اینٹی ہے اس کو انہوں نے ریسٹور کرنے کی ضرورت ہے. ڈائلاگ ہو, اور بے خیال میں ہمارے پاس ایک ماڈل موجود ہے 2004-2008 کا, اور اس ماڈل پہ چلتے ہوئے اگر ہم بات چیت کو آگے بڑھائیں تو غالباً اس میں ہندوستان کے لیے بھی بہتری ہے اور پاکستان کے لیے بھی بہتری ہے.
امریکہ کے صدر ڈونلڈ ٹرمپ حالیہ دنوں میں کئی بار کشمیر پر مدد یا مساعدت کی پیشکش کر چکے ہیں, لیکن بھارت نے کسی بھی تیسرے فریق کی مداخلت کو ہمیشہ مسترد کیا ہے. تاہم جوہری ہتھیاروں سے لیس دونوں ملکوں میں بڑھتی ہوئی کشیدگی پر باقی دنیا میں بھی تشویش پائی جاتی ہے. اسد حسن, وائس آف امریکہ, واشنگٹن.